यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रूसी सेनामा भर्ती भएका थप 7 जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा पेश। राज्यको पुनर्संरचनासँगै प्रशासनिक पुनर्संरचनाका लागि विधेयक ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको भनाई। सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगद्वारा उपप्रधान एवं गृहमन्त्री समक्ष प्रतिवेदन पेश। र उदयपुरमा भएको जीप दुर्घटनामा मृत्यु भएका 8 जनाको शनाखत। र रूसमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा क्रममा थप 7 जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी मृतकहरूको नाम सार्वजनिक गरेको हो। युद्धका क्रममा ज्यान गुमाउनेहरूमा धादिङका पूर्णबहादुर गुरूङ, जाजरकोटका नवीन साई, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्। यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्याङ्क अनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या 19 पुगेको छ। यसअघि 12 जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो। यसै गरी रूसी सेनामा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई रूसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रूसी सरकारलाई पुनः अनुरोध गरिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि विज्ञप्ति मार्फत सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्नलाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रूस यात्रामा जानु परे नो अब्जेक्सन लिएर मात्र यात्रा गर्न भनेको थियो। धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 8 पुगेको छ। घटनास्थलमा 7 जनाको र 1 जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको र मृतक सबैको शनाखत भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदीप राज पाठकले जानकारी दिनुभयो। मृत्यु हुनेमा इटहरी नौका चालक 40 वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुआगढ़ी गाउँपालिका 2 का 70 वर्षीय पर्वत माया राई, सोही ओडाका 23 वर्षीय चन्द्रप्रकाश राई, 6 महिनाकी बालिका विसाङ चामलिङ राई, हतुआगढ़ी 5 की 32 वर्षीय राजकुमारी राई, हतुआगढ़ी 9 का 68 वर्षीय पदमबहादुर थापा, 45 वर्षीय कमला अधिकारी र हतुआगढ़ी 5 का 42 वर्षीय किशन राई रहेको प्रहरी प्रमुख डीएसपी पाठकले जानकारी दिनुभयो। दुर्घटनामा परि गम्भीर घाइते भएकाहरूको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक 2080 पेश भएको छ। सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक 2080 सभा समक्ष पेश गर्नुभएको हो। विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री जोशीले राज्यको पुनर्संरचना सँगसँगै प्रशासनिक पुनर्संरचनाका लागि यो विधेयक ल्याउनु परेको बताउनुभयो। मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरूप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गर्नु परेको बताउनुभयो। मन्त्री जोशीले निजामती कर्मचारीलाई राजनैतिक रूपमा तटस्थ, पेशागत रूपमा सक्षम, समावेशी, व्यावसायिक, सहभागितामूलक र उच्च मनोबलयुक्त र नैतिकवान बनाई राज्यका तर्फबाट प्रदान गरिने सामाजिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न विधेयक ल्याइएको बताउनुभयो। यसअघि बैठकमा संघीय निजामती सेवा विधेयक 2080 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई सभाको सभाको बहुमतले अस्वीकृत गरेको थियो। सरकारले गत फागुन 21 गते संघीय निजामती सेवा विधेयक 2080 संसदमा दर्ता गराएको हो। बैठकमा निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले उक्त प्रस्ताव सभा समक्ष पेश गर्नुभएको हो। हिजोको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले मिटर ब्याज पीड़ितसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, देशभरका अस्पतालमा जनशक्ति अभावले नागरिकको स्वास्थ्यमा गम्भीर असर गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले दूध किसानहरूले भुक्तानी समयमा नै पाउनुपर्ने, सहकारी पीड़ित भएका नागरिकको बचत फिर्ता गरिनुपर्ने, रूसी सेनामा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउने व्यवस्था मिलाउनुपर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूलाई गति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकको शुरूमा आकस्मिक समयको माग गर्दै नेपाली कंग्रेसका सांसद बद्री प्रसाद पाण्डेले विनियोजन विधेयकमाथि छलफल जारी रहेकाले यसको गम्भीरतालाई मध्यनजर गर्दै जिम्मेवार प्रतिपक्षको भूमिका कांग्रेसले निर्वाह गर्ने कुरालाई कमजोरी नठान्न चुनौती दिनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे पुनः बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्न वृहत रणनीति आवश्यक पर्ने बताउनु भएको छ। जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र विषय कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ़दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्न त्यस्तो रणनीतिको आवश्यकता आउनु भएको हो। जलवायु परिवर्तनको असर पृथ्वीका हरेक कुनामा देखा परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूले समाज स्वास्थ्य र प्राकृतिक वातावरणलाई असर गरेको उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दल एक ठाउँमा आउनुपर्ने बताउनुभयो। सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आयोगको प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयमा हिजो प्रतिवेदन बुझ्नुहुँदै गृहमन्त्री लामिछानेले दोषीलाई कार्यवाही र सुधारका लागि प्रतिवेदनमा दिएका सुझाव कार्यान्वयन गरिने बताउनुभयो। गृहमन्त्री लामिछानेले जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्ति विरूद्ध कार्यवाही हुने भन्दै विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून माताहत ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। गृहमन्त्री लामिछानेले आफूलाई लागेको कुरा लिखित रूपमा आयोगलाई पठाएको भन्दै सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो। प्रतिवेदन भन्सार नाकाको स्थलगत अनुगमन, 68 जना व्यक्तिसंघको बयान र 61 जना विज्ञसंघको परामर्शका आधारमा तयार पारिएको छानबिन आयोगले जनाएको छ। प्रतिवेदनमा मुद्दा चलाउन सिफारिश, विभागीय कार्यवाही, सीडीआर डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली पनि समावेश गरिएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न 77 जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ। हिजो साँझ गृह मन्त्रालयबाट भर्चुअल रूपमा निर्देशन दिँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताउनुभयो। समस्या लिएर आउने सेवाग्राहीको काम तत्काल गरिदिन निर्देशन दिँदै उहाँले काम नहुने अवस्था छ भने कारणसहित सम्झाउन आग्रह गर्नुभयो। उपप्रधानमन्त्री लामिछानेले सरूवा बढ़ुवाका लागि दवाब दिने तथा गल्ती गर्दा बचाउन सिफारिश गर्ने विद्यमान प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्नुभयो। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ़ बनाउने तथा आपसी द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिनुभयो। भेटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नर्वेले गर्ने सहयोग अभिवृद्धिका सन्दर्भमा कुराकानी गर्नुभएको थियो। त्यस्तै हिजै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरर एच हस्मी र नेपालका लागि साउदी अरबका राजदूत साद अबु हैमेदले समेत शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा राजदूत द्वयले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मंगोलियाका गैर आवासीय राजदूतहरूले आफ्नो ओहदाको प्रमाण पत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवनमा हिजो आयोजित छुट्टा छुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत सुबापोङ सिरी स्वर्ण, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबोरे डे अल्भेडा, भेनिजुएलाका कापाया रोड्री जगुज गोन्जालेज र मंगोलियाका गैर आवासीय राजदूत गानबोल्ड डम्बाजावले राष्ट्रपति पौडेल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताउनु भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा शुरू भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन समारोहमा उहाँले छायांकन स्थल र कथावस्तु दुवै हिसाबले नेपाल चलचित्रका लागि महत्वपूर्ण स्थल भएको बताउनुभयो। मन्त्री शर्माले गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक रहेको औल्याउँदै नेपाली संस्कृतिको अभिन्न अंगको रूपमा रहेको मूर्त र मूर्त सबै सम्पदाहरू चलचित्रका महत्वपूर्ण कथावस्तु र छायाङ्कनका लागि मन्द्रम स्थल रहेको बताउनुभयो। महोत्सव चैत 5 गतेसम्म चल्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो कञ्चनपुरको उद्योग वाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन समारोहमा मन्त्री भण्डारीले दोधारा चाँदनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र निर्माणमा आफू लागि पर्ने बताउनुभयो। महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि उहाँले बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भर्ना अभियान शुरू हुनु अगावै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ। भक्तपुरको सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रको हिजो अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव नहुने बताउनुभयो। मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले भर्ना अभियान शुरू हुनु अगावै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीनजना जनप्रतिनिधि पक्राउ परेका छन्। हिजो कार्यपालिका बैठक चलिरहेका बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि हातपात गर्ने नगरपालिकाका उपप्रमुख विमला कुमारी बोहरा, सात नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी र एक नम्बर वडाका वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब परीक्षक दीपक कार्कीले बताउनुभयो। प्रशासकीय अधिकृत जोशीको टाउकोमा गम्भीर चोट लागेको छ। घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले विज्ञप्ति निकाली दोषीमाथि कार्यवाहीको माग गरेका छन्। काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोक पथ अन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा स्थित सड़क मर्मत सम्भार गर्ने उद्देश्यले यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त सड़क निर्माणका क्रममा चैत 1 गतेदेखि वैशाख 15 गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो। काठमाडौँ कान्ति लोकपथ हुँदै आउने सवारी साधनलाई काठमाडौँको थानकोट मकवानपुरको चितलाङ हुँदै हेटौँडातर्फ आवत जावत गर्न अनुरोध गरिएको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जुम्लाका बेरोजगार युवा युवतीलाई जिल्लामै उत्पादन हुने रैथाने बालीका विभिन्न परिकार बनाउने सिप सिकाउन थालिएको छ। विपन्न समुदायका युवा युवतीले रोजगार र आय आर्जनसँग जोड्न तालिम दिएपछि विगतमा फुर्सदिला देखिने युवाहरू आजभोलि विभिन्न परिकार बनाउन व्यस्त छन्। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
प्राय घरधन्दा चुलो चौखु र मेलापातमै सीमित हुने तिला गाउँपालिका दुई लर्मी गाउँकी कृष्णकली बुढालाई आजभोलि रैथाने बालीको परिकार बनाउन भ्याइ नभ्याइ छ। स्थानीय सरकारले उपयुक्त रोजगारी नदिदा कामविहीन भएकी बुढा गाउँघरमै उत्पादन हुने अन्नबाट विभिन्न परिकार बनाउने तालिम पाउँदा मक्क छन्। सिप सिकिसकेपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने ऊर्जा समेत थपिएको कृष्णकली बुढा बताउनुहुन्छ।
कोदाको पनि केक बन्दोरहेछ र गाउँको पिठाको केक बनाउन सिकाउनु पर्छ। हामीले अब अझै पनि सिन्ने छौँ। हामीले यति रोटो खोल्नै नसके पनि हामीले आफ्नो अर्ग्यानिकबाट यस्तो यस्तो चिज बन्द रहेछ भनेर हामीले थाहा पायौँ।
जुम्ली रैथाने बालीको माग पछिल्लो समय बढ्दो क्रममा छ भने यसबाट बन्ने विभिन्न परिकारका खानामा समेत पर्यटकको आकर्षण बढ्दै गएको देखिन्छ। अर्ग्यानिक परिकार बनाउने सिपले आफ्नै होटल सञ्चालन गर्न पनि सहज हुने, कतै रोजगारीमा जोडिएपछि कामका लागि पनि कुनै समस्या नहुने र सिपले आत्मनिर्भर बनाउने तातापानी गाउँपालिका वडा नम्बर 3 का प्रकाश सुनारको भनाइ छ।
पहिला चाहिँ खासै थाहा थिएन, आइसकेपछि कोदोदेखि पनि केक बन्ने रहेछ, लजाउदेखि उत्किचाहरू बन्ने रहेछ है भन्ने खालको एउटा सामानदेखि हामीले धेरै खालका परिकारहरू बनाएर ग्राहकहरूको मन जित्न सक्छौ।
जुम्लामा उत्पादन हुने थन्किएर रहेको र बजारीकरण हुन नसकेको रैथाने अन्न बालीबाट विभिन्न परिकार बनाउन किराक नेपाल जुम्लाले एक महिने कुक तालिम सञ्चालन गरेको हो। बजार अभावमा थन्किएको चिनो, कागुनो, मकै, फापर, कोदो, आलु लगायतका बालीबाट विभिन्न परिकार बनाउन सिकाइएको बताउँदै प्रशिक्षक चित्रबहादुर बुढा।
मेन उद्देश्य हाम्रो जुम्लामा थन्किएर रहेको बाहिर मार्केटमा नआएको चिजहरूलाई केही बनाएर मार्केटमा ल्याउनु पर्छ, यहीबाट हामीले बनाउने आमदानी गर्नुपर्छ।
युवाले सिकेको सिपलाई व्यवसाय तथा आमदानीसँग जोड्न स्थानीय सरकार, बैंक तथा वित्तीय संस्थाहरूले आवश्यक पुँजी लगानी गरे बेरोजगारी न्यूनीकरणमा टेवा पुग्ने देखिन्छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
अब के अन्तर्राष्ट्रिय समाचार। रूसमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौं पटक पुनः सत्ता सम्हाल्नुहुने आकलन गरिएको छ। निर्वाचनपछिको जीतले उहाँलाई कम्तीमा सन् 2030 क्रेमलिनमा बस्न अनुमति दिनेछ। यो 18 शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रूसी नेताको लामो शासन अवधि हो। मतदानको पूर्व संध्यामा रूसी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले देशमा कठिन समयमा हुने निर्वाचनमा मतदान गर्न रूसी जनतासँग आग्रह गर्नु भएको छ। लामो समयसम्म सेवारत पुटिनले एकपटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहनु भएको छ। उहाँले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् 2014 मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताउनुभयो। पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको गत महिना आर्कटिक कारागारमा मृत्यु भएको थियो। युरोपेली संघ यूले युक्रेनलाई सैन्य सहयोगका लागि 5 अर्ब 48 करोड़ अमेरिकी डलर प्रदान गर्न सहमत भएको छ। युक्रेनको सेना रूसको आक्रमण विरूद्ध लड़िरहेकाले युक्रेनलाई सैन्य सहयोग गर्ने कदममा यूले युक्रेनलाई विजयी बनाउन हरसम्भव सहयोग गर्ने बताएको छ। यूका विदेश मामिला तथा सुरक्षा नीतिका वरिष्ठ प्रतिनिधि जोसेफ बोरेलले युक्रेनलाई हरसम्भव सहयोग गर्ने बताउनुभयो। अल जजिराका अनुसार यूका 27 सदस्य मुलुकका राजदूतहरूले महीनौको तर्क वितर्कपछि ब्रसेल्समा भएको एउटा बैठकमा युरोपेली शान्ति सुविधा कोषको समग्र सुधारमा सहमति पनि व्यक्त गरेका छन्। ठूलो नगद फिर्ता योजनाका रूपमा सञ्चालित उक्त कोषले यूका सदस्य र अन्य मुलुकमा युद्ध सामग्री पठाउन रिफण्ड दिनेछ। अब आर्थिक समाचार।
अन्नपूर्ण क्षेत्रमा पर्यटकको चहल पहल अहिले बढ्न थालेको छ। गएको पुष माघमा त्यस क्षेत्रमा भित्र नै विदेशी पर्यटकको संख्या घटेकोमा फागुन यता भने विस्तारै बढ़िरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। एक्यापका प्रमुख डाक्टर रविन कडरियाले फागुनमा 15,369 विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेको जानकारी दिनुभयो। पुसमा 8,492 जना र माघमा 6,179 पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेको पनि उहाँले बताउनुभयो। चैत वैशाखमा अरू धेरै पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने अपेक्षा रहेको एक्यापले जनाएको छ। COVID-19 महामारीका बेला पर्यटक आगमन हत्तै घटेकामा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुरानै लय समात्न थालेकोमा त्यस क्षेत्रका पर्यटन व्यवसायी समेत उत्साहित भएको मुस्ताङ टुकुचेका निर्जरमान शेरचनले बताउनुभयो। COVID-19 महामारी छँदा सन् 2021 जम्मा 16,105 पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। सन् 2022 भने 1,30,000 विदेशी पर्यटक त्यस क्षेत्रमा पुगेका थिए। नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाले बचत सँगसँगै जोखिमको आर्थिक सुरक्षा समेत गर्ने भएकाले बीमाको विकास एवं विस्तारलाई स्थानीय तहहरूले पनि प्राथमिकताका साथ अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। नेपाल बीमा प्राधिकरणले मध्य प्रदेशका केही स्थानीय तहहरूमा आयोजना गरेको बीमा सम्बन्धी छलफल कार्यक्रमहरूमा निर्देशक लालले मध्य प्रदेशमा हाल 9% सीमित रहेको बीमाको दायरालाई आगामी 2 वर्षमा 25% पुर्याउने लक्ष्यका साथ छुट्टै प्याकेज बनाएर अगाडि बढ़ने तयारी भइरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई आर्गेनिक प्रदेश बनाउने अभियान नै चलाएको छ। कर्णालीमा उत्पादित सबै खालका अन्नबाली आर्गेनिक उपज हुन् भन्ने लोगोबाट पहिचान दिएर प्रदेशभर आर्गेनिक उत्पादनमा जोड़ दिएको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले बताउनुभयो। कृषि उपजको आर्गेनिक प्रमाणीकरण गर्न प्रदेश सरकारले पहल थालेको पनि प्रदेश मन्त्री शर्माले बताउनुभयो। नेपाली बजारमा बिहिबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावल सुनको मूल्य प्रतितोला 800 रूपियाँले बढ़ेर प्रतितोला 1,25,800 रूपियाँमा कारोबार भएको छ। यस्तै बिहिबार चाँदीको मूल्य पनि प्रतितोला 50 रूपियाँले वृद्धि भई प्रतितोला 1,515 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ।
सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अध्यक्ष ग्रेग वार्कले नेपाल भ्रमण गर्नुहुने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार उहाँ सोमबार 4 दिनका लागि काठमाडौँ आउनुहुनेछ। नेपालमा उहाँले त्रिवी क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको औपचारिक भ्रमण गर्नुहुनेछ। क्यानले विज्ञप्ति मार्फत बार्केलको भ्रमणले आईसीसी संघको सम्बन्धलाई बलियो बनाउन र नेपालको खेलकुद विकासमा महत्वपूर्ण कदम हुने जनाएको छ। नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। अब मौसम। आज सुदूरपश्चिम प्रदेश लगायत देशको पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने। देशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.7 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 80%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:13 भए भने सूर्यास्त भरे साँझ 6:13 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। रूसी सेनामा भर्ती भएका 7 नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा पेश। राज्यको पुनर्संरचनासँगै प्रशासनिक पुनर्संरचनाका लागि विधेयक ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको भनाई। सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगद्वारा उप प्रधान एवं गृहमन्त्री समक्ष प्रतिवेदन पेश। उदयपुरमा भएको जीव दुर्घटनामा मृत्यु भएका 8 जनाको शनाखत र रूसमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदै। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।